एउटा सिंगो जुनले पनि छाया हुन्छ धेरै, एउटा सिंगो जुनले पनि छाया हुन्छ धेरै, कति छाया आफ्नै दायाँ बायाँ हुन्छ धेरै, अधेरीमा छाडी जाने छाया झनै याद आउँछ, बहकिने मन न हो माया हुन्छ धेरै, बहकिने मन न हो माया हुन्छ धेरै।
एउटा भिन्नै रेडियो कार्यक्रम बहकिने मन, सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत हरेक सोमबार राति 9:15 देशका विभिन्न सामुदायिक रेडियोहरूबाट एकैसाथ। सामुदायिक सूचना नेटवर्क सीआईएन द्वारा देशभरका विभिन्न 53 रेडियोहरू मार्फत एकैसाथ प्रसारण भइरहेको एउटा भिन्दै रेडियो कार्यक्रम बहकिने मनको पर्खाइमा बसिरहनु भएका तपाईँ सम्पूर्णलाई तिहारको हार्दिक शुभकामना। आजको श्रृंखलामा तपाईँका फोन कलहरू समावेश हुनेछन्। आज प्रस्तुता महावीर विश्वकर्मा विदेशीको दाजु बनेर घरमा रहेकी बहिनीसँग एकहोरो गन्थन गर्दै हुनुहुन्छ।
दशैं गयो तिहार आयो परदेशीको मन रुन्छ, दशैं गयो तिहार आयो परदेशीको मन रुन्छ, नरौं भन्यो घरको यादले झन भन्दा झन रुन्छ, दशैं गयो तिहार आयो परदेशीको मन रुन्छ, नरौं भन्यो घरको यादले झन भन्दा झन रुन्छ, भन्दै थिए मेरी बहिनी यसपालि नै नआए त, भन्दै थिए मेरी बहिनी यसपालि नै नआए त, दशैं गयो तिहार आयो परदेशीको मन रुन्छ, नरौं भन्यो घरको यादले झन भन्दा झन रुन्छ, भन्दै थिए मेरी बहिनी यसपालि नै नआए त, सयपत्री फुलेको यो हाम्रो घरको आँगन रुन्छ, दशैं गयो तिहार आयो परदेशीको मन रुन्छ, नरौं भन्यो घरको यादले झन भन्दा झन रुन्छ।
हर्षका दिनै लैलै वर्षमा दिनमा लैलै हर्षका दिनै लैलै दशैं तिहार चाड र बाड खुसीले सारा भर्यो नि संसार खुसीले सारा भर्यो नि संसार आयो गाईलाई बाटो भरि आँखा ती फैलाई बस्दै होली मेरी बहिनी दाजु आउने दिनहरू गन्दै यसपालि पके आउँछु म बहिनी सजाउनलाई आफ्नै त्यो संसार सजाउनलाई आफ्नै त्यो संसार
यसपालि त पक्कै आउँछु वर्षौंपछि तिम्रो हातको टिका लगाउँछु यस्तै भन्न मन थियो बहिनी तर मन मात्रै भएर कहाँ हुँदो रहेछ र मनले त यसरी सधैँ परदेशी भएर नबसौं भन्छ नि आफ्नै गाउँ फर्कु भन्छ ढिँडो उडालेर खाए पनि दुःख नबेसाइकन बसौं भन्छ तर के गर्नु जे गर्नु त धनले पो गरेको छ त धनको अगाडि मन निरीह भइदिनाले त हुने कलिलै उमेरमा पासपोर्ट बनाउन हतारिनु परेको अरू बेला त जसो तसो सम्हालिन्छ मन तर यस्तै चाडपर्वहरूमा भने लाखौं कोसिस गरे पनि कसै गरिन सकिन्न सम्हालिन खोज्दा खोज्दै भुर्र उडेर पुगिहाल्दो रहेछ आफ्नै गाउँमा आफ्नै ठाउँमा त्यति बेला एक तमासले बहकिरहँदा रहेछु म कामै छाडेर अनि त खेप पुगिहाल्यो नि मुदिरलाई गाली गर्नका लागि यो परदेशी जिन्दगी भनेको त प्लास्टिकको फूल जस्तै रहेछ बहिनी हेर्दा फूल जस्तै देखिए पनि छुँदा प्लास्टिक नै हुने अझ सुगन्ध त झन् फिटेक्की नहुने तर पनि सधैँ फूल भएको जस्तै गरेर गुजार्नु पर्दो रहेछ परदेशी जिन्दगी तिहारमा आउन नपाए पनि यसरी गन्थन मन्थन गर्न पाउँदा भने खुसी लागेको छ मलाई एकहोरो बोलेर भए पनि आफ्ना व्यथाहरू पोख्न पाएको छु तिमी सामु बहकिने मन साथी भएको छ हामी परदेशीहरूको मनका गुम्फनहरू बेली विस्तार लगाउन पाएका छौं बहिनी अस्ति दशैंमा यही बहकिने मन मार्फत मैले भनेका कुराहरू सुनेर आमा भक्कानिनु भयो रे है पछौराले मुख छोपेर खुबै रुनु भयो रे दाइले भनेको मलाई कहिले पनि नछुटिने हाम्रो परिवार जहाँ जहाँ भए पनि दशैं तिहारमा एकै ठाउँमा जम्मा भएर रमाइलो गर्ने गर्थ्यौं दशैंमा टीका लगाउँदा म सधैँ दाइको देब्रेपट्टि बस्ने गर्थे यसपालि त्यो ठाउँ खाली हुँदा बुबाले टीका लगाइदिइरहँदा आँखाभरि आँसु भरिएर आयो भन्थ्यो दाइले अनि आमाले पनि गहभरि आँसु पार्नुभयो रे हामी दाजुभाइ जहाँ गए नि सँगै हुन्थ्यौं गाउँ चहारेर दाजुभाइ सँगै आएको देखिरहेको आमालाई यसपालि दाई एक्लै आएको देख्दा कति नरमाइलो लाग्यो होला आमाले कान्छी दिदीसँग राम लक्ष्मण जस्तो भएर हिँड्थ्यो दाजुभाइ जताबाट आउँदा पनि सँगै हुन्थ्यो दाई चाहिँ नआइपुगेसम्म भाइले खाना खान्थेन अनि भाइ नआएसम्म दाई चाहिँ पनि कुरिरहन्थ्यो यसपालि साह्रै खल्लो लागिरहेछ भान्जी भनेर दुखेसो गर्नुभएको थियो अरे अगाडिको धारामा नुहाउँदै गर्दा दाईले सुनेको रहेछ यो परदेशको जिन्दगी पनि विरक्त लागेर आउँछ कहिलेकाहीँ त सबै सँगै हुनुपर्ने बेलामा टाढा भएर सम्झिएर मात्र चित्त बुझाउनु पर्ने बरु यस्तो चाडबाड नआए नि हुन्थ्यो आए पनि सँगै बस्न पाए नि हुन्थ्यो बरु यस्तो चाडबाड नआए नि हुन्थ्यो आए पनि सँगै बस्न पाए नि हुन्थ्यो घरबाट यति टाढा बस्नु परेको छ कसैले त मन मेरो सम्झाए नि हुन्थ्यो बरु यस्तो चाडबाड नआए नि हुन्थ्यो आए पनि सँगै बस्न पाए नि हुन्थ्यो
लाहुरे लाए चाडबाड नाए कई जाते लाहुरे लाए चाडबाड नाए कई जाते परिवार को समझना ले जल्दो रही छाते लाहुरे लाए चाड़ बाड़ ना कई जाते
बहिनी, पोहोर साल त तिहारमा कति रमाइलो भएको थियो है। टीका लगाइसकेपछि मैया दिदीहरूले देउसी खेलिरहेको बेचु काकाको घरमा गएर हामी सबै नाचेका थियौं। कान्छी दिदीले मादल बजाउनु भएको थियो। कल्पना दिदी, मिठु दिदी, हाम्रो आमा सबै नाचेका थिए। मलाई त त्यतिखेर कान्छा काका टिल्ल भएर नाचेको अनि पुरी दाई अचेत भएर आँगनमा लम्पसार परेको सम्झिँदा अहिले पनि हाँसो उठेर आउँछ। कति रमाइलो भएको थियो त्यति बेला। तिहार सकिएपछि मर्ताल खोलामा हलदारको बाँध लिएर हामी वनभोज गएका थियौं नि है। फर्किँदा खोलै खोला गीत भन्दै फर्किएका थियौं। कान्छी काकी त झन भाँडाकुँडाले भरिएको डोको बोकेर नाच्नु भएथ्यो। हाती ढुङ्गा निर आइपुग्दा आमाले भन्नुभएको गीत सम्झिरहेको छु मैले। दुईटा छोरा लाखा र पाखा, म चाहिँ रुँदै कहिलेको वन पाखा। खास गीत नगाउने हाम्री आमाले पनि त्यति बेला गाउनुभयो। सायद गीत गाउनु भन्दा पनि मनभित्रको व्यथा पोखिरहनु भएको थियो उहाँ। मलाई त्यस्तै लागेको थियो। तिहार लगतै मलाई विदेशिनु थियो अनि दाईलाई पनि एउटा निकै ठूलो सपना बोकेर राजधानी पस्नु थियो। कहिले आफ्नो आँखाबाट ओझेल नपरेका दुबै छोराहरू डाँडै काटेर जान लागेकोले मनभित्रको पीर त्यो गीतमा पोख्दै हुनुहुन्थ्यो आमा। दुईटा छोरा लाखा र पाखा, म चाहिँ रुँदै कहिलेको वन पाखा। त्यो दिन आधा रातसम्म हाम्रो घरमा सबैजना बसेर नाचगान गर्दै रमाइलो गरेका थियौं। विनोद र कान्छी दिदीले जुहारी खेलेको म अझै पनि सम्झिरहेछु। त्यो रात निकै रमाइलो भएको थियो हाम्रो घरमा। पल्लो घरको आफसाईलाई पनि आएर नाचेका थिए। आमालाई पनि तानेर नचाएको थियो दाइले अनि आफू पनि नाचेको थियो। बरु म चाहिँ नाचिन क्यारे। जे होस्, खुबै रमाइलो भएको थियो पोहोरको तिहार। यसपालि त सात समुद्र पारी बसेर सम्झिरहेको छु। विक्रमको बुबा पनि यही भएकोले दशैंमा त बरु उहाँको हातबाट टीका थापेको थिए। निधार खाली भएको थिएन। तर तिहारमा त यो अनकन्टार मरूभूमिले घेरिएको ठाउँमा कहाँ देउसी खेल्न जानु अनि कसको हातबाट टीका थाप्नु। साह्रै नरमाइलो लागिरहेछ बहिनी। धेरै याद आइरहेछ गाउँघरको। सायद मैले सोचेको पनि थिएन कुनै तिहारमा टीका नलगाइकन खाली होला मेरो निधार भनेर। वर्षेनी दाई र म सँगै बसेर टीका लगाए पनि हाम्रो बुबाले भने दिदी बहिनीको हातबाट कहिले नै टीका लगाउन पाउनु भएन। दिदी बहिनी भएर पनि नभएका जस्तो थियो बुबाको लागि। त्यति बेला त आफूले टीका लगाएपछि बुबाको खाली निधार देखे पनि केही पनि सोच्थेन म। तर यसपालि पहिलो पटक आफ्नो निधार खाली हुँदा भने हरेक वर्ष बहिनीको हातबाट टीका लगाउन नपाउँदा कस्तो हुन्थ्यो होला बुवालाई भनेर सोचिरहेको छु अनि सम्झिरहेको छु पहिले पहिलेका तिहारका पुराना यादहरू। हामी हरेक वर्ष गाउँभरिका केटाकेटी जम्मा भएर देउसी भैलो खेल्थ्यौं। औँसीको रातमा घर घर चहार्थ्यौं। म चाहिँ धानको बोरा बोक्थे अनि दाई चाहिँ भट्ट्याउँथ्यो। यसपालि पनि देउसी भैलो खेल्ने होला नि दाई भनेर अस्ति सोधेथे मैले। त छैनस्, त्यसैले रहर पनि छैन, अब त आएपछि नै गरौंला रमाइलो भन्दैथ्यो उसले। तर दाईको भट्ट्याउने शैली भने यति बेला पनि म झन्झली आँखा वरिपरि सम्झिरहेको छ। रुमाल चिनो पट्याएको तिहार रमाइलो थियो हाम्रो दाईले भट्ट्याएको तिहार रमाइलो थियो। रुमाल चिनो पट्याएको तिहार रमाइलो थियो हाम्रो दाईले भट्ट्याएको तिहार रमाइलो थियो। अँधेरीमा देउसी खेल्दै घर घर चहार्दा निन्द्राले नै लठ्याएको तिहार रमाइलो थियो। रुमाल चिनो पट्याएको तिहार रमाइलो थियो हाम्रो दाईले भट्ट्याएको तिहार रमाइलो थियो।
झिलिमिली झिलिमिली
हो यसो गरी भट्याउँथ्यो दाइले। अनि हामी चाहिँ देउसुरे देउसुरे भन्थ्यौं। भैलीको दिनमा चाहिँ कल्पना दिदीले भट्याउनु हुन्थ्यो, हामी त्यसै आएनौ। बलिराजाले पठाएको ये औँसी बाह्र गाईतिहार भैलो यस्तै यस्तै भनेर। त्यति बेला हामीलाई कुनै बलिराजाले पठाएको भने हुन्थेन, बरु हामी त तिहार पछि वनभोज खान जाने पैसा पुग्छ भनेर पो देउसी भैलो खेल्थ्यौं। त्यसैले पनि थाहै थिएन को हो बलिराजा भन्ने। फेरि हरेक घरमा पुग्दा बलिराजाले पठाएको भन्न चाहिँ बिर्सिन्थेनौं हामी। कसैले हामीलाई सोद्धा पनि सोध्थेनन् को बलिराजाले पठाएको भनेर, सायद त्यसैले जानिएन पनि होला। तर अहिले भने केही बुझे मैले जुन सुनाउँदैछु यति बेला। धेरै वर्ष अघि देव दानव असुर मूलत एउटै पुर्खाका शाखा सन्तान थिए। देवताहरू पनि राक्षस भनिनेहरू पनि टाढा टाढासम्म फैलिँदै गएपछि भने जमिन जंगल पानी पशु आदि कारणले एक आपसमा विरोध बढ्दै र एउटा पक्षले अर्को पक्षमाथि आक्रमण गरी गाई बस्तुदेखि गाउँ बस्ती र राज्य समेत कब्जा गर्ने होड बढ्दै गयो। कहिले समुद्र मन्थन जस्ता साझा उत्पादनका कुरा देवपक्षले लुट्थ्यो, कहिले देवपक्षको सम्पत्ति र स्वर्ग राक्षस पक्षले कब्जा गर्थ्यो। यस्तै प्रतिस्पर्धामा दानव कुलका शक्तिशाली राजा बलिले इन्द्रको स्वर्ग कब्जा गरे। साधन सम्पन्न शीतल समृद्ध सुखी र स्वस्थ दीर्घायु हुने र प्रशस्त सुन पाइने ठाउँहरूलाई त्यस्ताका स्वर्ग सुरलोक वैकुण्ठ आदि भनिन्थ्यो। राजा बलिले त्यस्तै महत्वका तीन लोक जितेका थिए। बलिपुराण प्रसिद्ध दानवराज हिरण्यकश्यपुका पनाती प्रह्लादका नाति विरोचन र सुरुचिका छोरा थिए। धेरै राज्य जितेपछि उनी अनेक यज्ञ दान धर्म कर्मतिर लागेर क्रमशः महादानीको रूपमा चर्चित हुँदै गए। बलि उनको ख्याति देखेर देवपक्षलाई असह्य हुन थाल्यो। बलिको लोकप्रियता सैन्य शक्ति धन आदि देखेर उनलाई युद्धबाट हराएर आफ्ना राज्य खोज्ने आँट देवपक्षले गर्न सकेन र षड्यन्त्रद्वारा परास्त गर्ने योजना बनायो। इन्द्रका भाइ उपेन्द्र अर्थात विष्णु त्यस्ता काम फत्तै गर्न खुब चतुर थिए र इन्द्रले गुहार मागेपछि विष्णुले षड्यन्त्रका ताना बाना बुनी। भागवत अनुसार नर्मदा नदीका उत्तर किनारको भृगुकच्छ भन्ने ठाउँमा भृगुवंशी ब्राह्मणहरूको बीचमा बलिराजाले अश्वमेध आदि अनेक ठूलठूला यज्ञ गर्दथे। दान दातव्यको लहर चलेको थियो। दैत्यगुरु शुक्राचार्य प्रमुख निर्देशक थिए। त्यसै बेला एउटा पुड्के जोगी बाहुन्ने बनेर विष्णु त्यहाँ पुगे अनि बलिको ठूलो प्रशंसा गर्न थाले। उनी निकै पुड्को मान्छे बनेर पुगेका थिए। बलिले भने तपाईँ यस यज्ञमा मबाट के चाहनुहुन्छ? ती पुड्के मान्छे अर्थात पुड्को बनेका विष्णुले भने म सानो कुरा माग्छु, पक्का दिन्छु भन्ने वाचा गर्नुहोस्। कूटनीतिज्ञ शुक्रले यो विष्णुको छल हो भन्ने बुझेर त्यस्तो वाचा नगर्न सल्लाह दिए। तर बलिले आफ्नो स्वभाव अनुसार शुक्रको कुरा नसुनी बाहुन्यले मागेको दिने विचार गरे। बाहुन्यले बलिको खुब प्रशंसा गर्दै भने तपाईँ विख्यात विष्णु भक्त प्रह्लादका नाति हुनुहुन्छ। तपाईँका पिता विरोचन ठूला ब्राह्मण भक्त हुनुहुन्थ्यो। उहाँले देवताहरूको छल गरेर मागेको बुझेर पनि आफ्नो आयु उनीहरूलाई दिनुभयो। मलाई विश्वास छ मैले मागेको कुरामा तपाईँले आफ्नो वाचा पक्कै तोड्नुहुने छैन। बलिले विष्णुको छल चिनेर पनि वाचा नतोड्ने वचन दिए। बाहुन्यले भने मलाई तपाईँका स्वर्ग मर्त्य र पाताल तीनवटै राज्य दिनुहोस्, किनभने तपाईँ जस्ता महादानीका लागि यी तीन राज्य मामूली तीन पाइला जमिन जस्तै हुन्। वाचा हारेका बलिले भने मैले यी तीन लोक तपाईँलाई दिए, अब म बस्ने आश्रय स्थल तपाईँले नै दिनुहोस् भन्ने खुट्टामा डोगे। विष्णुले आफ्नो मूल रूप देखाउँदै भने अब तिमी रसातलमा गएर बस, देवता पक्षबाट कुनै खतरा भएमा म तिम्रो रक्षा गरूंला। यसरी महादानी बलिको तीनै लोकको राज्य स्वाहा भयो। विष्णुको छलले भयभरको सब कुरा गुमाएर बलिराजा भिखारी भएको देख्दा उनको उद्धार राज्य व्यवस्थामा बसेका जनता ज्यादै दुखी भए। दन्त्यकथा अनुसार बलिको पुनर्वास व्यवस्था निम्ति सघाउन अनुमति लिएर हजारौं जनता चारैतिर छरिएर सबका घर घर पुगी सामूहिक स्वरमा सहयोग माग्न थाले। हामी त्यसै आएनौं बलिराजाले पठाएको भनेर। अर्को कथा अनुसार ती पुड्के अर्थात बाहुन्ने बनेका विष्णुले बलिसँग आफूलाई मात्र तीन पाइला ओगड्ने जमिन दिए पुग्छ भनेरे। जब बलिले हुन्छ भने अनि बाहुन्यको रूप विराट भयो र एउटै पाउले समस्त पृथ्वी ढाकिदियो र अर्को पाउले आकाश, त्यसपछि तेस्रो पाउ भरिएको जमिन कहाँबाट दिने भने बलिले अन्यलमा परेर उनले आफ्नो थाप्लो थापे। थाप्लोमा विष्णुको पाउ पर्न साथ बलि भासिएर पाताल पुगे। अन्तमा विष्णुसित उनले प्रार्थना गरे कि उनलाई वर्षमा एकपल्ट तिहारको बेला पृथ्वी घुम्ने अवसर दिइयोस्। यस प्रार्थनालाई स्वीकारेर बलिलाई वर्षमा एकपल्ट आउने अनुमति दिए र बलि यही तिहारको मौकामा घुम्न आउँछन् भन्ने विश्वास गरी बलिको स्वागतमा दीप जलाइएको भन्ने पनि भनाइ छ। त्यसैले देउसीहरूले बलिराजा आउन नभ्याएकोले आफूहरूलाई पठाएको भन्न थालेको रे, बलिराजाले पठाएको भनेर। पौराणिक कथा अनुसार परापूर्व कालमा मृत्युका राजा यमराज आफ्नी बहिनी यमुनालाई भेट्न आएका थिए। यमराज यमलोकमा बस्थे भने यमुना पृथ्वीमा, त्यसैले यमुनाले निमन्त्रणा गरी यमराजलाई भेट्न बोलाइन्। त्यो बेलामा यमपञ्चक परेको थियो, यमपञ्चक भर यमुना कहाँ बसे। भाइटिकाको दिन यमुनाले दाजुलाई पूजा गरी उपहार दिइन् र दाजुसँग आशीर्वाद लिइन्। त्यही बेलादेखि नै भाइटिकाको प्रारम्भ भएको मानिन्छ। भाइटिका यसरी शुरू भएको रहेछ भन्ने त धेरै पछि मात्र थाहा पाएको हो मैले, तर यो थाहै नपाएर पनि भाइटिकाको दिन भने धेरै रमाइलो हुन्थ्यो हाम्रो घरमा। बहिनी, दाजुभाइ भएर तिमीलाई जिस्काई जिस्काई रिसाउने बनाउँथ्यौं हामी, अनि फेरि गीत गाएर हुन्छ कि नाचेर हुन्छ तत्कालै फकाइहाल्थ्यौं पनि। अगेनामा सँगै सेल पकाउँथ्यौं हामी, धेरै निन्द्रा लाग्थ्यो अनि झकाउँथ्यौं हामी। अगेनामा सँगै सेल पकाउँथ्यौं हामी, धेरै निन्द्रा लाग्थ्यो अनि झकाउँथ्यौं हामी। दाजुभाइ मिली मिली कति जिस्काउँथ्यौं, रिसाउँथ्यौ तिमी अनि फकाउँथ्यौं हामी, रिसाउँथ्यौ तिमी अनि फकाउँथ्यौं हामी।
तेरा बोल बहनी तिहार को बेल रिसाउन लै लै ख्याल ख्याल तिमी हाँसा फूल हाँस तिमी रोदासु तिमी हाँसा फूल हाँस तिमी रोदासु ए हाँसेरा बोल बहनी तिहार को बेल हुन्न निलै लै ख्याल र ख्यालैमा तिमी हाँस्दा फूल हाँस्छ तिमी रुदा सुबरा हो तिमी हाँस्दा फूल हाँस्छ तिमी रुदा सुबरा
आँखा वरिपरि समेटिरहेको छु, म सम्झिरहेको छु अघिल्लो वर्षको तिहार। भाइटिकाको दिन दिदी बहिनीले दाजुभाइको लागि गर्ने कामना निकै शक्तिशाली हुन्छ रे बहिनी। थाहा छ, धेरै वर्ष पहिले एकजना आयु सकिएको मान्छेलाई लिन यमराज र यमदूत पृथ्वीमा आएका थिए रे। त्यो दिन भाइटिकाको दिन भएकोले त्यो मान्छेलाई उसकी दिदीले टीका लगाइदिने तर्खर गरिरहेकी थिइन्। तर यमराज र यमदूतले भने हामी तिम्रो भाइलाई लिन आएका हौ भनेछन्। त्यसपछि ती दिदीले लाने भए लैजाऊ, तर भाइटीका समाप्त भएपछि मात्रै लैजाऊ भनेर अनुरोध गरेछन्। त्यसपछि यमराजहरू पनि कुरेर त्यही बसेछन्। त्यही भएकोले ती दिदीले उनीहरूलाई पनि मिठो मिठो खानेकुरा दिइछन्। अनि यमराज प्रसन्न भएर केही माग्न आग्रह गरेछन्। अनि ती दिदीले मेरो भाइको आयु समाप्त भइसकेकी छ, तपाईँहरूले नलगी छान्नुहुन्न, त्यसैले म के वर माग्दछु भने मैले भाइलाई पूजा गर्दा लगाइदिएको मखमली फूलको माला न ओइलाइन्जेलसम्म, मैले हालेको तेलको घेरा नसुक्दासम्म र ओखरले पानी नछोड्दासम्म मेरो भाइलाई नलैजानुहोला भनी चलाख गरी वरदान मागिछन्। यमराजले पनि हुन्छ भने, तर न मखमली ओइल आयो न तेलको घेरा नै सुक्यो। पछि दिदीको चलाखी बुझेर यमराज पनि रित्तो हात फर्किएका थिए रे। यो वर्ष त यस्तै भइहाल्यो, बिदा मिल्यो भने अर्को वर्ष पक्कै आउनेछु, तिम्रो हातबाट टीका थाप्न। दाई पनि भोलि त घर आइपुग्छ होला, यसपालि चाहिँ दाईलाई मात्र टीका लगाएर चित्त बुझाउनु बहिनी। टीका लगाउनु अघि दैलोमा ओखर फुटाउँदा यो परदेशी दाईको पनि यदि शत्रुहरू रहेछन् भने नाश होउन् भनेर कामना गर्नु। विदेशमा छु, त्यसैले पनि सबैभन्दा ठूलो कुरा त धेरै पैसा कमाएर सुखी र खुशी साथ सँगै बस्न पाउने गरी चाँडै घर फर्किनु भन्ने कामना गर्नु। लक्ष्मी पूजा गर्दा आमाले थालमा नयाँ नयाँ पैसा राखेर धूप हाल्ने ठाउँनेर राख्नुहुन्थ्यो, अब त्यसरी नाङ्लुङमा पैसा मिलाएर राख्ने दिन आओस् हाम्रो भनेर पनि कामना गर्नु ल। के गर्ने, हाम्रो जिन्दगी त आशै आशमा बित्ने त भयो नि, सुखको आशामा दुःखको सहारा लिएर। लौ त धेरै गन्थन मन्थन के गर्नु, कुरा गरेर त कहाँ अघाउँछ र यो मन, तर पनि अब चाहिँ छुट्यौं क्यारे, घरमा पनि धेरै काम होला, यसरी भुलेर बसेर पनि त हुँदैन नि, आमालाई धेरै काम गर्न नदिनु, अब त हामी सबै मिलेर बुवा आमालाई सुख दिनुपर्छ नि है। त्यही सोचेर अगाडि बढ्नु, गाउँका सबै साथीहरूलाई, तलक दाईलाई, पद्मेलाई, भुवनलाई, सबै सबैलाई सम्झेको छ भनेर सुनाइदिनु, तिहारको शुभकामना दिनु। अनि यसपालि त खै तिहारमा कार्यक्रम पनि हुन्छ कि हुँदैन, भइहालेछ भने सबैलाई सोधेको छ भनिदिनु, जति पाउनु दुःख पहिले पाइसक्नु भयो हाम्रा बुवा आमाहरूले पनि, अब त सुख दिनुपर्छ हामी दाजुभाइ अनि बहिनी सबै मिलेर। साथीसँगै मिलेर भैली खेल्न जान हतार भइसक्यो होला तिमीलाई, अब विदा पनि हौ क्यारे। साथीसँगै टाढाबाट भैली खेल्न धाका होलान्, साथीसँगै टाढाबाट भैली खेल्न धाका होलान्, तिमी मात्रै छुट्यौ भन्दै बोलाउन आका होलान्, साथीसँगै टाढाबाट भैली खेल्न धाका होलान्, तिमी मात्रै छुट्यौ भन्दै बोलाउन आका होलान्, टाढा भए पनि मेरो मन त सधैँ घरमै छ नि, टाढा भए पनि मेरो मन त सधैँ घरमै छ नि, साथीसँगै टाढाबाट भैली खेल्न धाका होलान्, तिमी मात्रै छुट्यौ भन्दै बोलाउन आका होलान्, टाढा भए पनि मेरो मन त सधैँ घरमै छ नि, गाउँका साथीहरू सबै कति धेरै रमाका होलान्, साथीसँगै टाढाबाट भैली खेल्न धाका होलान्, तिमी मात्रै छुट्यौ भन्दै बोलाउन आका होलान्।
सुन्दै हुनुहुन्थ्यो एउटा भिन्दै रेडियो कार्यक्रम बहकिने मन, प्रस्तुता हुनुहुन्थ्यो महावीर विश्वकर्मा। आजको कार्यक्रम सुनेपछि तपाईलाई केही भन्न मन लागेको छ भने कार्यक्रम बहकिने मन सामुदायिक सूचना नेटवर्क सीआईएन पोस्ट बक्स नम्बर 19324 काठमाडौँ नेपालको ठेगानामा पत्र पठाउन सक्नुहुनेछ। त्यस्तै कार्यक्रमको फेसबुक पेज www.facebook.com/बहकिने मनमा गएर पनि प्रतिक्रिया दिन सक्नुहुनेछ।